यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वभर श्रमिकको सम्मान, श्रमको उचित प्रतिफल सहितको श्रम अधिकार र काम आराम तथा मनोरञ्जनका पक्षमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विश्वभर श्रमको सम्मान गर्ने उद्देश्यले हरेक वर्ष अंग्रेजी महिनाको मे 1 तारीकका दिन अन्तर्राष्ट्रिय श्रम दिवस मनाउने गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस 2021 का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ। श्रमिक दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्याउने विश्वास पनि राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ। महामारी विरूद्ध अग्रपंक्तिमा रहेर काम गर्ने श्रमिकप्रति धन्यवाद व्यक्त गर्नुहुँदै उहाँहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न राष्ट्रपतिले सम्बद्ध पक्षको ध्यान आकर्षण पनि गराउनु भएको छ। मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास मार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुनेमा राष्ट्रपति भण्डारीले जोड़ दिनुभएको छ। विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवर्धन गरिरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीप्रति शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानूनी रूपमा अन्त्य गरिएको बताउनु भएको छ। अनौपचारिक क्षेत्रलाई औपचारिकीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरिएको उहाँले यस अवसरमा उल्लेख गर्नुभएको छ। सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनर्परिभाषित गरिएको पनि उहाँले उल्लेख गर्नुभएको छ। श्रम लचकता र सामाजिक सुरक्षा बीच उचित सन्तुलन सुनिश्चित गरिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नु भएको छ। एक आर्थिक वर्षमा 2 लाख भन्दा बढ़ीलाई न्यूनतम 100 दिनको काम वा न्यूनतम ज्यालाको आधा बेरोजगार भत्ता उपलब्ध गराइएको उल्लेख गर्नुहुँदै उहाँले वैदेशिक रोजगारीमा लागेकाहरूको अधिकार मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको पनि स्पष्ट पार्नु भएको छ। स्वदेशमा कार्यरत श्रमिकहरूको बैंक मार्फत तलब भुक्तानी गर्ने प्रणाली शुरू गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब 12,000 रोजगारदाता र 2 लाख श्रमिकहरू आबद्ध भइसकेको सन्देशमा प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। नेपाली सेनामा 16 वर्षीय सेवापछि निवृत्ति भरणको व्यवस्था लागू गरिएको र श्रमिकको न्यूनतम पारिश्रमिकमा 39% वृद्धि गरिएको, राष्ट्र सेवक कर्मचारीको पारिश्रमिकमा 20% वृद्धि गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आर्थिक वर्ष 2078-79 लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्दै मासिक 13,450 बढ़ाएर 15,000 पुर्याइने पनि त्यस क्रममा जानकारी दिनुभएको छ। दैनिक पारिश्रमिक 517 रूपियाँबाट बढ़ाएर 577 रूपियाँ बनाइने उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई छिट्टै कोरोना विरूद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता पनि शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ। सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरू गर्नेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको उल्लेख गर्नुहुँदै उहाँले हालसम्ममा पहिलो डोज खोप लगाउनेको संख्या 19 लाख नागिसकेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले मानिसका लागि जीवन सबैभन्दा महत्वपूर्ण भएकाले महामारीबाट आम नेपालीको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्रीले अहिले सरकार महामारी नियन्त्रण, उपचार र रोकथामसँगै गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गर्नुभएको छ। पीसीआर परीक्षण प्रयोगशाला 87 पुगेको तथा अस्पताल र स्वास्थ्य चौकीको संख्या 8,982 पुर्याइएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले महामारीपछि शैयामा 38.4% थप भएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पलाई छिट्टै पूरा गर्नका लागि सबै क्षेत्रबाट काम अगाडि बढ़ाइएको उल्लेख गर्नुभएको छ। प्राविधिक प्रशिक्षक प्रशिक्षण प्रतिष्ठानको वार्षिक उत्सवका अवसरमा हिजो भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकता अनुसार प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादन गर्ने, सीपको विकास, स्तर निर्धारण र त्यसको प्रमाणीकरण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। प्रधानमन्त्री ओलीले कृषि, वन, स्वास्थ्य, इन्जिनियरिङ, पर्यटन लगायतका क्षेत्रमा छोटो अवधिका प्राविधिक तालिम सञ्चालन गरी प्राविधिक शिक्षा र शिक्षालय प्राविधिक क्षमता र प्रशिक्षकहरूमा ज्ञानको अभिवृद्धि गर्न प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले प्राविधिक शिक्षालाई प्रविधि मैत्री बनाउन र प्रशिक्षकको क्षमता वृद्धिका लागि नेपाल सरकार र दक्षिण कोरियाली सरकारको द्विपक्षीय सम्झौतामा निर्माण भएको सुविधा सम्पन्न आईसीटी भवनको त्यस क्रममा उद्घाटन समेत गर्नुभयो। कोरोना रोकथाम र नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र सीसीएमसीको हिजोको बैठकले भारतसँग सीमा जोड़िएका विभिन्न नाका बन्द गर्न सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो उप प्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोविड 19 जोखिम क्रमशः बढ़दो देखिएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको बताइएको छ। सरकारी सेवा सञ्चालन लगायतका विभिन्न विषयमा बैठकमा छलफल भएको छ। सिफारिशबारे अब बस्ने मन्त्री परिषदले निर्णय गर्ने हिजो जानकारी दिएको छ। उप प्रधानमन्त्री पोखरेलले सरकारको एकल प्रयासले मात्र कोरोना विरूद्धको लड़ाई सफल नहुने भएकाले सरकार र नागरिक बीच हातेमालोको जरूरी रहेको बताउनु भएको छ। कोविड 19 संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहनुभएका उप प्रधानमन्त्री पोखरेलले सिंहदरबारमा हिजै संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै कोरोना महामारी सबैको साझा समस्या भएकाले जवाफदेही भएर अघि बढ़न सबैलाई आग्रह गर्नुभयो। 18 लाख भन्दा बढ़ीलाई कोरोना विरूद्धको खोप लगाइसकिएको जानकारी दिनुहुँदै उहाँले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले थप प्रक्रिया अगाडि बढ़ाएको पनि त्यस क्रममा बताउनुभयो। सरकारले कोविड 19 संक्रमणलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएसँगै देशका 23 जिल्लाहरूमा निषेधाज्ञा जारी भएको छ। त्यसमध्ये 19 जिल्लामा निषेधाज्ञा लागू भइरहेको छ। नेपालमा हिजो थप 5,727 जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो 24 घण्टामा 5,657 जना पीसीआर विधिबाट तथा 70 जना एन्टिजेन परीक्षणको विधिबाट गरी 5,727 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर हिजो कोरोना संक्रमणबाट थप 33 जनाको मृत्यु भएको छ। हाल नेपालमा 38,813 जना सक्रिय संक्रमित रहेका मध्ये ती संक्रमितहरूको आइसोलेसनमा उपचार भइरहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य रूपमा पीसीआर परीक्षण गर्न सरकारलाई सुझाव दिनुभएको छ। आफ्नो निवास बुढा नीलकण्ठमा हिजो पत्रकार सम्मेलन गर्नुहुँदै सभापति देउवाले सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदासम्म नागरिकलाई होल्डिङ सेन्टरमा राख्न सरकारसँग आग्रह गर्नुभयो। परीक्षणका क्रममा कोरोना संक्रमितलाई स्थानीय तहसँग समन्वय गरी आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन समेत सभापति देउवाले सरकारलाई सुझाव दिनुभएको छ। सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको आरोप लगाउनुहुँदै सभापति देउवाले सरकारको लापरवाहीका कारण कोरोना फैलिरहेको आरोप पनि लगाउनुभयो। काठमाडौँ उपत्यकाबाट परीक्षण नै नगरी ठूलो संख्यामा सर्वसाधारण गाउँ फर्किएकाले थप भयावह स्थिति आउन सक्ने प्रति पनि उहाँले सचेत गराउनु भएको छ। संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध समेत मिलाई लकडाउनको पूर्ण सदुपयोग गर्न सरकारलाई उहाँले 11 बुँदे सुझाव पनि दिनुभएको छ। सभापति देउवाले संक्रमणबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउन कोविड 19 सम्बन्धित स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न आम नागरिकलाई आग्रह समेत गर्नुभएको छ। काठमाडौँ उपत्यकाका 3 जिल्लासहित 22 जिल्लामा कोरोना संक्रमण विरूद्ध तीव्र रूपमा संक्रमण फैलिरहेको भन्दै त्यस विरूद्ध आम सर्वसाधारण संवेदनशील बन्नुपर्ने आवश्यकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोड़ दिएको छ। मन्त्रालयले काठमाडौँ उपत्यकाका 3 सहित मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितोवन, मकवानपुर, काभ्रे, कास्की, बाँके, दाङ, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण दर तीव्र भएको उल्लेख गरेको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। निर्वाचन आयोगले आगामी जेठ 6 गते हुने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली बमोजिम मतदान केन्द्र तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। सर्वोच्च अदालतले कोविड 19 महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनवाईको समय निर्धारण गरेको छ। अदालतले तोकेको समयअनुसार बन्दी प्रत्यक्षीकरण रिट तथा कोविड महामारी जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरू दर्ताको समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म हुनेछ। खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोविड 19 संक्रमण पुष्टि भएपछि उहाँ अहिले आफ्नो ललितपुर स्थित मन्त्री निवासमा आराम गरिरहनु भएको छ। कोहलपुर नगरपालिकाले आजदेखि कोरोना परीक्षणका लागि निशुल्क स्वाब संकलन शुरू गर्ने भएको छ। त्यसै गरी खजुरा गाउँपालिकाले पनि स्थानीय तहमै स्वाब संकलनको व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ। पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरू गरिएको छ। कोरोना संक्रमण भई नर्विक अन्तर्राष्ट्रिय अस्पतालमा भर्नारत उहाँको उक्त विधिबाट उपचार गरिएको छ। सोही अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ। राष्ट्रिय सूचना आयोगले कोरोना महामारीका कारण यो वर्ष आयोगको स्थापना दिवस औपचारिक रूपमा नमनाउने निर्णय गरेको छ र जाजरकोटको शिवालय गाउँपालिका 1 स्यापीमा चट्याङ लागेर स्थानीय छेडाघाट नगरपालिका 12 सिरुगाडका 21 वर्षीय गणेश बहादुर बुढाको मृत्यु भएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।